रेडियो तेहरान के सम्मानीय श्रोता जहरा जैदी और साथियों का सलाम स्वीकार करें। प्रिय श्रोता मित्रों, कार्यक्रम का शुभारंभ पवित्र कुरान के सूरह लुकमान की 16वीं, 17वीं और 18वीं आयतों की तिलावत और अनुवाद से किया जा रहा है। कारी हैं श्री मुस्तफा इस्माइल।
بسم الله الرحمن الرحيم يا بني إنها فتكن في صخرة أو في السماوات أو في الأرض يأت بها ولا تصحر قدك للناس ولا تمشي في الأرض مرحا إن الله لا يحب كل مختال
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। लुकमान ने कहा, हे मेरे बेटे, यदि वो कर्म राई के दाने के बराबर भी हो, फिर वो किसी चट्टान के भीतर हो या आकाशों या धरती में, ईश्वर उसे प्रलय में सामने ले आएगा। निसंदेह ईश्वर सूक्ष्मदर्शी और जानकार है। हे मेरे बेटे, नमाज कायम करो और भलाई का आदेश दो और बुराई से रोको, और जो भी मुसीबत तुम पर पड़े उस पर धैर्य करो। निश्चय ही ये बड़े साहस का काम है। और लोगों के सामने घमंड से अपना मुंह टेढ़ा न करो और न धरती पर अकड़ कर चलो। निसंदेह ईश्वर किसी अकड़ने वाले और इतराने वाले को पसंद नहीं करता।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, सभा में आपका स्वागत है। आज रविवार है, सितंबर की 10, सफर की 24 और शहरीवर माह की 19 तारीख। कार्यक्रमों में आप पहले विश्व समाचार कीजिएगा। कार्यक्रमों में पहले आप विश्व समाचार सुनेंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे, कुरान ईश्वरीय चमत्कार। हमारी आज की सभा का अंतिम कार्यक्रम होगा आजकल। तो दोस्तों, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। हमारे इन कार्यक्रमों को आप अपनी सुविधा के अनुसार वेबसाइट पर विजिट कर सकते हैं, parstoday.ir/hi। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। یہ تہران ہے، اب آپ مریم مہردادی اور قائم رضوی سے وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ अरबईन के सफल आयोजन पर राष्ट्रपति रईसी ने इराकियों की सराहना की। मोरक्को के भूकंप में मरने वालों की संख्या 2000 का आंकड़ा पार कर चुकी है। नई दिल्ली में गुट 20 की शिखर बैठक आज समाप्त हो गई। नेतन्याहू के ड्राइवर ने प्रदर्शनकारियों पर गाड़ी चढ़ा दी। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रईसी ने इराक के प्रधानमंत्री को टेलीफोन करके इस देश की सरकार और जनता का इमाम हुसैन अलैहिस्सलाम के चेहलुम के मौके पर श्रद्धालुओं को दी गई सेवाओं के लिए शुक्रिया अदा किया। سید ابراہیم رئیسی اور عراق کے پردھان منتری محمد شیاد السودانی کے بیچ شنیوار کو ٹیلی فون وارتہ ہوئی۔ اس بات چیت میں ایرانی راشپتی نے عراقی سرکار اور جنتا دوارا امام حسین اور ان کے وفادار ساتھیوں کے اربعین کے موقع پر ہر شیطر میں انجام دیے گئے کاریوں اور سیواؤں کے پرتی آبھار ویکت کیا۔ انہوں نے کہا کہ بغداد سرکار نے جس پرکار اتنا بڑا دھارمک آیوجن اتنے شاندار اور شانتی پورن طریقے سے انجام دیا، اس سے یہ ثابت ہوتا ہے کہ عراق میں اب شانتی و استھرتا استھاپت ہو چکی ہے۔ عراق کے پردھان منتری نے بھی اس ٹیلی فونی وارتہ میں اس بات پر بل دیا کہ امام حسین علیہ السلام کے چہلم کے موقع پر شردھالوں اور تیرتھیاتریوں کی سیوا کرنا اور ان کا ہر طرح کا خیال رکھا جانا اس سرکار اور جنتا کا کرتویہ ہے، جسے وہ پوری شردھا کے ساتھ انجام دیتے رہیں گے۔
اسلامی گنراج ایران میں سروچ نیتا کا چین کرنے والی وشیشاگیہ پریشد کے ایک سدسیہ نے کہا کہ وبھن ایشور دھرموں کے انویائیوں کے درشٹی کون سے بھی پوتر قرآن کا اپمان اور انادر کرنا نندنی اور گھرنت کرتیہ ہے۔ پراپ رپورٹ کے مطابق اسلامی گنراج ایران میں سروچ نیتا کا چین کرنے والی وشیشاگیہ پریشد کے سدسیہ آیت اللہ احمد مبلغی نے اسلام آباد میں ہمارے سنواددتا کے ساتھ کی ایک خاص بات چیت میں پوتر قرآن کے اپمان اور اس سے نپٹنے کے سمادھان اور اپایوں کے بارے میں چرچا کرتے ہوئے کہا کہ سب سے پہلے تو پوتر قرآن کا اپمان کرنا اپرادھ مانا جانا چاہیے۔ آیت اللہ مبلغی نے کہا کہ پوتر گرنتھوں کے اپمان سے نپٹنے کے لیے وبھن دھرموں کو ایک جٹ ہونا چاہیے، کیونکہ پوتر چیزوں کا اپمان ایشوریہ دھرموں کی نیو کو نقصان پہنچاتا ہے۔
سیریا کے رکشا منترالے نے سوچنا دی ہے کہ اس دیش کی سینا نے روس کی وایو سینا کے سہیوگ سے 100 سے ادھک آتنکیوں کو مار گرانے میں سفلتا پراپت کی۔ تکفیری آتنکوادی گٹ نصرا فرنٹ کو سیریا کی سینا اور پرتیرودھک بلوں دوارا لگاتار ہر مورچے پر مل رہی پراجے سے بوکھلائے آتنکی گٹ اور اس کے سمرتھکوں نے ایک بار پھر سے سیریا میں اپنی آتنکوادی گتیویدھیوں کو تیز کرنے کی کوششیں شروع کی ہیں۔ وہیں سیریا کی سینا پرتیرودھک بلوں کے ساتھ مل کر تکفیری آتنکوادی گٹوں کا ڈٹ کر مقابلہ کر رہی ہے. اس بیچ سیریا کے ادلب پرانت میں سیریائی سینا نے روس کی وایو سینا کے سہیوگ سے کی گئی کاروائی میں بڑی سنکھیا میں آتنکوادیوں کے راکٹ لانچروں اور سینی اپکرنوں کو نشٹ کر دیا. اس سینی آپریشن کے دوران 111 آتنکی ڈھیر ہو گئے.
افریقی دیش موروکو میں شکروار دیر رات آئے بھیشن بھوکمپ کی وجہ سے مرنے والوں کی سنکھیا لگاتار بڑھ رہی ہے. پراپت جانکاری کے انوسار اب تک 2000 سے ادھک لوگوں کی موت ہو چکی ہے, جبکہ اس آپدا کی چپیٹ میں آئے 2059 سے ادھک لوگ گھائلوں کو علاج کے لیے اسپتال لے جایا گیا ہے. پراپت رپورٹ کے مطابق افریقی دیش موروکو میں شکروار رات آئے بھیشن بھوکمپ کے چلتے اب تک 2012 لوگوں کی موت کی خبر ہے. ایتیاسک مراکش شہر سے لے کر اٹلس پروت پر استھر گاؤں تک کئی عمارتیں پوری طرح شتیگرست ہو گئی ہیں. اس دیش کے گرہ منترالے نے شنیوار تڑکے بتایا کہ بھوکمپ کے کارن کم سے کم 2012 لوگوں کی موت کی پشٹی ہو گئی ہے. مرتکوں کی سنکھیا بھی اور بڑھنے کی آشنکا ہے. وہیں 2059 سے ادھک گھائلوں کو علاج کے لیے اسپتال میں بھرتی کرایا گیا ہے.
بھارت کی راجدھانی نئی دلی میں رویوار کو گٹ 20 کی شکھر بیٹھک سمپن ہوئی. گٹ 20 کی 18ویں شکھر بیٹھک کے سماپن پر بھارت کے پردھان منتری نریندر مودی نے اس شکھر سمیلن کی ادھیکشتا برازیل کے راشٹرپتی کو سونپ دی. لولا ڈا سلوا کو آدھیکارک روپ میں ادھیکشتا سونپنے کے ساتھ ہی بھارت کے پردھان منتری نے شکھر بیٹھک کی سماپتی کی گھوشنا کی. انہوں نے کہا کہ گٹ 20 کی اگلے سال کی بیٹھک کا آیوجن برازیل کرے گا. بیٹھک کے سماپن پر بھارت کے پردھان منتری نے اتیتھیوں کو سمبودھت کرتے ہوئے کہا کہ پچھلے 2 دنوں کے دوران آپ نے اپنے وچار سجھاؤ اور پرستاؤ پیش کیے ہیں. اب ہماری ذمہ داری بنتی ہے کہ ہم ان کی گہن سمیکشا کر کے ان کو لاگو کروائیں.
اسرائیل میں نتنیاہو کے خلاف لوگوں کا غصہ اس سمے ساتویں آسمان پر پہنچ گیا کہ جب ان کے خاص ڈرائیور نے پردرشن کر رہے لوگوں پر گاڑی چڑھا دی. ایک اسرائیلی سماچار پتر نے یہ رپورٹ دی ہے کہ زائنی پردھان منتری بنیامین نتنیاہو کے ایک خاص ڈرائیور نے اسرائیل میں نیائک پرکریا میں ہوئے بدلاؤ کے خلاف تیل اویو میں پردرشن کر رہے لوگوں پر گاڑی چڑھا دی ہے. چکتسا ستروں کا حوالہ دیتے ہوئے زائنی اخبار نے بتایا ہے کہ کار سے کیے گئے حملے کے پرینام سوروپ کم سے کم 5 لوگ نتنیاہو ورودھی پردرشنکاری گھائل ہو گئے ہیں, جنہیں اسپتال میں بھرتی کرایا گیا ہے. گھائلوں میں 2 کی استھتی چنتا جنک ہے. اس رپورٹ کے انوسار نتنیاہو کی نیائک پریورتن یوجنا کے خلاف ہو رہے پردرشنوں کی سامنے آئی تصویر سے پتا چلتا ہے کہ جب پردرشنکاریوں نے تیل اویو میں آیالون راجمارگ کو اوروھ کر دیا تو ایک تیز رفتار کار ان میں سے کچھ کے اوپر چڑھ گئی.
حزب اللہ کا کہنا ہے کہ دیش کے راشٹرپتی کے چین کے لیے جو بھی سکاراتمک پہل کی جائے گی ہم اس کا سواگت کریں گے. لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے کارکاری اپ پرمکھ نے کہا ہے کہ وہ لوگ جو راشٹریہ ہتوں کے انترگت سہیوگ کرتے ہوئے لبنان کے بھیتر پائے جانے والے راشٹرپتی پد کے شونیہ کو بھرنا چاہتے ہیں ہم ان کے ساتھ سہیوگ کرنے کے لیے تیار ہیں. شیخ علی داموش نے کہا کہ ہم دیش کے بھیتر راشٹرپتی پد کے شونیہ کو بھرے جانے کے پکشدھر ہیں تاکہ دیش کے آرتھک سنکٹ کے سمادھان کے لیے پریاس کیا جائے. انہوں نے کہا کہ حزب اللہ نے فرانس کی پہل کے ساتھ سہایتا کی. اسی کے ساتھ ہم نے سنسد سبھاپتی نبی بیرری کے نمنترن کا بھی سواگت کیا ہے.
طالبان کے ودیش منترالے کی اور سے جاری بیان میں یہ بتایا گیا ہے کہ پاکستان پڑوسی دیش کی سدبھاونا کے وپریت وبھن بہانوں سے افغانستان کے ویاپار کو نقصان پہنچا رہا ہے. رویوار کو جاری کیے گئے اس بیان میں پاکستان کی اور سے ترخم پاس کو بند کیے جانے کی بات کہی گئی ہے. طالبان کے بیان میں کہا گیا ہے کہ سیماورتی پاس کو اس سمے بند کیا گیا جب پاکستان کے سینکوں نے افغانستان کے سینکوں پر اس سمے گولی باری کر دی جب وہ سرکشا چیک پوسٹ کی مرمت میں لگے ہوئے تھے. طالبان کے انوسار یہ سارے کام سدبھاونا کے وپریت ہیں. یہ کام دونوں دیشوں کے ویاپار کو پربھاوت کر سکتا ہے بلکہ اس سے دونوں دیشوں کو ہانی پہنچے گی.
अमरीकी सेना की सेंट्रल कमान के पूर्व प्रमुख ने अफगानिस्तान से अमरीकी सैनिकों की वापसी पर दुख जताया है। जनरल केनेथ मैकेंजी ने कहा है कि इस बारे में हमारा फैसला बहुत बड़ी गलती थी। मैकेंजी ने फॉक्स न्यूज से बात करते हुए कहा कि मैं सोचता हूं कि अमरीका की ये वो गलती है जो अगस्त 2021 की घटना की भूमिका बनी। उनका कहना है कि मेरा मानना है कि अमेरिका को अफगानिस्तान में अपने सैनिक रखने चाहिए थे। याद रहे कि दो दशकों तक अफगानिस्तान में मौजूद रहने के बाद अमेरिका और उसके घटक सैनिक एकदम से अगस्त 2021 को अफगानिस्तान से दुम दबाकर भाग गए, जिसके बाद इस देश की सत्ता पर तालिबान का कब्जा हो गया।
अमेरिका के गुप्तचर सेवा के सेवानिवृत्त अधिकारी का कहना है कि नेटो का विघटन बहुत निकट है। CIA के रिटायर अधिकारी स्कॉट रिथर कहते हैं कि नेटो की एकता और एकजुटता के बारे में की जाने वाली बातें वास्तविकता से दूर हैं। वे कहते हैं कि अगले 5 से 10 वर्षों में नेटो समाप्त हो जाएगा। अपनी बात को सिद्ध करने के लिए स्कॉट रिथर ने कहा कि नेटो के यूरोपीय सदस्यों की ओर अमेरिका और कनाडा कोई विशेष ध्यान नहीं दे रहे हैं। वर्तमान समय में नेटो एशिया और प्रशांत महासागर जैसे क्षेत्रों में अमेरिकी सैनिकों की उपस्थिति का हथकंडा बनकर रह गया है। वे कहते हैं कि इसका कोई भी संबंध यूरोपीय महाद्वीप की सुरक्षा से नहीं है।
फ्रांस के आर्थिक अनुसंधान और जांच केंद्र की रिपोर्ट के अनुसार पिछले एक वर्ष के दौरान फ्रांस में लगभग 50,000 कंपनियां दिवालिया हो गई हैं। वर्तमान वर्ष के आरंभ के दूसरे 3 महीनों के दौरान 13,000 से भी अधिक कंपनियों, होटलों, रेस्टोरेंट्स और व्यापारिक संस्थानों ने अपने दिवालियेपन की घोषणा की है। यूरोप की दूसरी सबसे बड़ी आर्थिक शक्ति के रूप में फ्रांस में हजारों कंपनियों की ओर से स्वयं को दिवालिया घोषित करने की सूचना वहां पर उभरते आर्थिक संकट की ओर संकेत करती है। इसका एक अन्य कारण यह भी है कि कोरोना काल में जिन कंपनियों ने आर्थिक गतिविधियों के चलते बैंकों से सशर्त उधार लिया था, अब वे अपना हिसाब चुकता करने की स्थिति में नहीं रह गए हैं।
सूर्य अध्ययन के लिए भेजे गए भारतीय अंतरिक्ष अनुसंधान संगठन के पहले सौर खोजी मिशन आदित्य L1 ने सफलतापूर्वक तीसरी कक्षा में प्रवेश कर लिया है। प्राप्त रिपोर्ट के मुताबिक रविवार की सुबह इसरो ने ये जानकारी दी कि उसके टेलीमेट्री ट्रैकिंग और कमांड नेटवर्क ने आदित्य L1 सफलतापूर्वक अगले कक्ष में पहुंच गया। अभियान के दौरान मॉरिशस, बेंगलुरु, SDSC, शार और पोर्ट ब्लेयर में इसरो के ग्राउंड स्टेशनों ने उपग्रह पर नजर बनाए रखी है। और इसी के साथ रेडियो तेरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। शंघाई सहयोग संगठन का संपूर्ण सदस्य बन जाने के बाद ईरान का एक प्रतिनिधिमंडल पहली बार इस संगठन की आतंकवाद निरोधक क्षेत्रीय काउंसिल की बैठक में भाग लेने के लिए पहुंचा है। गत 4 जुलाई को SCO का 23वां शिखर सम्मेलन भारत की अध्यक्षता में वर्चुअली भागीदारी के साथ आयोजित हुआ था। दिल्ली में शनिवार से G20 शिखर सम्मेलन का आरंभ हो चुका है। ये शिखर सम्मेलन रविवार को समाप्त हो जाएगा। जम्मू कश्मीर UT के गवर्नर मनोज सिन्हा ने कहा है कि जम्मू कश्मीर के विकास के लिए नई दिल्ली ने जो योजनाएं बनाई हैं उन पर अमल किया जा रहा है। शंघाई सहयोग संगठन का संपूर्ण सदस्य बन जाने के बाद ईरान का एक प्रतिनिधिमंडल पहली बार इस संगठन की आतंकवाद निरोधक क्षेत्रीय काउंसिल की बैठक में भाग लेने के लिए पहुंचा है। गत 4 जुलाई को एससीओ का 23वां शिखर सम्मेलन भारत की अध्यक्षता में वर्चुअली भागीदारी के साथ आयोजित हुआ था। इस बैठक में औपचारिक रूप से ऐलान किया गया कि ईरान इस संगठन का संपूर्ण सदस्य बन गया है। साथ ही अहमद अब्बास,
शंघाई सहयोग संगठन एससीओ का संपूर्ण सदस्य बन जाने के बाद इस्लामी गणराज्य ईरान का एक प्रतिनिधिमंडल पहली बार इस संगठन की आतंकवाद निरोधक क्षेत्रीय बॉडी काउंसिल की बैठक में भाग लेने के लिए पहुंचा। गत 4 जुलाई को एससीओ का 23वां शिखर सम्मेलन भारत की अध्यक्षता में वर्चुअली भागीदारी के साथ आयोजित हुआ था। इस बैठक में औपचारिक रूप से ऐलान किया गया कि ईरान इस संगठन का संपूर्ण सदस्य बन गया है। इस तरह ईरान इस संगठन का नवा सदस्य बना। हालांकि हालिया वर्षों में चीन और रूस पर अमेरिका की तरफ से पाबंदियां लगाए जाने के बाद एससीओ का रुझान आर्थिक सहयोग बढ़ाने पर अधिक केंद्रित हुआ, लेकिन दरअसल ये संगठन सुरक्षा और राजनीतिक सहयोग को आधार बनाकर तैयार किया गया था और उसके बाद से अब तक इस विषय पर संगठन ने काम किया है। संगठन की आतंकवाद निरोधक बॉडी की बैठक में पहली बार ईरान की शिरकत और इस पर सदस्य देशों की प्रतिक्रिया महत्वपूर्ण थी। बैठक में इस्लामी गणराज्य ईरान के बारे में दो अहम स्टैंड लिए गए। एक तो सदस्य देशों ने ईरान में शिराज नगर के शाह चिराग मजार पर हुए आतंकी हमले और दूसरे आतंकी हमलों की निंदा करते हुए इस प्रकार के हमलों पर अंकुश लगाने के लिए एक प्रस्ताव रखा। दूसरी ये कि आतंकवाद से संघर्ष में क्षेत्र के देशों की तरफ से दी जाने वाली कुर्बानियों और ईरान की कुद्स फोर्स के कमांडर शहीद कासिम सुलेमानी को श्रद्धांजलि अर्पित की गई, जिन्होंने आतंकवाद के खिलाफ लड़ाई का नेतृत्व किया। एक तरफ सुरक्षा सहयोग एससीओ की प्राथमिकताओं में है और दूसरी तरफ ईरान आतंकवाद की बलि चढ़ने वाले प्रमुख देशों में है, तो इन परिस्थितियों में आतंकवाद से संघर्ष का ईरान का अनुभव संगठन के आपसी सहयोग को मजबूत बनाने में मदद कर सकता है। दूसरे शब्दों में ये कहा जाए कि ईरान ने आतंकी संगठन एमकेओ के हमलों में अपने 17,000 नागरिकों की कुर्बानी दी है, तो ईरान आतंकवाद की भेंट चढ़ने वाला बहुत अहम देश है। इसलिए भी एससीओ की इस बैठक में ईरान की शिरकत काफी अहमियत रखती है। इस्लामिक गणराज्य ईरान भी आतंकवाद से संघर्ष में एससीओ की क्षमताओं का लाभ उठा सकता है और संगठन के सदस्य देश भी इस्लामी गणतंत्र ईरान के मूल्यवान अनुभवों का इस मैदान में लाभ उठा सकते हैं। इस संगठन में शामिल देशों सहित दुनिया के देशों को आतंकवाद के दंश का सामना करना पड़ा है और करना पड़ रहा है। खासतौर पर तब ये विषय और भी महत्वपूर्ण हो जाता है जब अमेरिका जैसे देश आतंकवाद को हथियार के रूप में प्रयोग करने लगे हैं। अमेरिका और उसके घटकों ने कई बार इस बात का उदाहरण पेश किया है कि जब उन्होंने आतंकवाद को अपने स्वार्थों को पूरा करने के लिए हथियार के रूप में प्रयोग किया। इसके कई नमूने सीरिया और इराक में नजर आ सकते हैं, जबकि दूसरे देशों में भी इस तरह की कई मिसालें पेश की जा सकती हैं।
दिल्ली में शनिवार से G20 शिखर सम्मेलन का आरंभ हो चुका है। ये शिखर सम्मेलन रविवार को समाप्त हो जाएगा। इस भव्य सम्मेलन में शामिल हो रहे विश्व भर के देशों के नेताओं और अधिकारियों के शानदार स्वागत के लिए दिल्ली को बहुत ही सुंदरता से सजाया गया है और सुरक्षा व्यवस्था के कड़े प्रबंध किए गए हैं। साथ ही रविश जैदी,
दिल्ली में शनिवार से G20 शिखर सम्मेलन का आरंभ हो चुका है। ये सम्मेलन रविवार को समाप्त हो जाएगा। वहीं इस भव्य सम्मेलन में शामिल हो रहे विश्व भर के 19 देशों के नेताओं और अधिकारियों के शानदार स्वागत के लिए दिल्ली को बहुत ही सुंदरता से सजाया गया है। भारत के लिए ये लम्हा ऐतिहासिक है, जब दुनिया के अमीर और विकासशील देशों के नेताओं का एक साथ जमावड़ा हो रहा है। इस समय भारत में मौजूद विश्व भर के दिग्गज नेताओं की सूची बहुत लंबी है। अमरीका के राष्ट्रपति जो बाइडेन, ब्रिटेन के प्रधानमंत्री ऋषि सुनक, जर्मन चांसलर ओलाफ शॉल्ट्स, फ्रांस के राष्ट्रपति एमैनुअल मैक्रों और यूरोपीय आयोग की प्रमुख उर्सुला फॉन डेर लायन जैसे नेता यूरोपीय संघ का प्रतिनिधित्व करेंगे। चीन के प्रधानमंत्री ली कियांग, रूस के राष्ट्रपति पुतिन की जगह विदेश मंत्री सर्गेई लावरोफ इस सम्मेलन में उपस्थित हैं। वहीं कनाडा के प्रधानमंत्री जस्टिन ट्रूडो, जापान के प्रधानमंत्री फूमियो किशिदा और इटली की प्रधानमंत्री जॉर्जिया मेलोनी इस शिखर सम्मेलन में अपना जलवा बिखेर रहे हैं। एशिया प्रशांत क्षेत्र से इंडोनेशिया एशियाई राष्ट्रपति जोको विडोडो, दक्षिण कोरियाई राष्ट्रपति यून सुक योल और ऑस्ट्रेलियाई प्रधानमंत्री एंथनी अल्बानीजी भी G20 की बैठक में मौजूद हैं, जबकि तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान भी अपनी पत्नी के साथ इस समय दिल्ली में मौजूद है। इसके अलावा भी इस संगठन के सदस्य देशों के नेता इस समय भारत के मेहमान हैं। वहीं भारत की अध्यक्षता में हो रही G20 की बैठक के लिए मिस्र, मॉरिशस, ओमान, सिंगापुर, संयुक्त अरब इमारात और नीदरलैंड्स को विशेष निमंत्रण दिया गया है। इतनी लंबी चौड़ी सूची के उल्लेख करने का उद्देश्य यह है कि आप समझ सके कि इस समय भारत इस बैठक के आयोजन पर कितना भारी भरकम पैसा खर्च कर रहा है। वैसे जब मेहमान ऐसे होंगे तो इतनी मोटी रकम का खर्च होना भी स्वाभाविक है, लेकिन यहाँ सवाल ये उठता है कि आखिर इतने भव्यशाली आयोजन के बाद विश्व मंच पर भारत की स्थिति मजबूत होगी। जानकारों का मानना है कि भारत इस आयोजन के साथ वैश्विक मंच पर अपनी स्थिति को मजबूत करने का इरादा रखता है और ये जताने की कोशिश कर रहा है कि विश्व की राजनीति में उसकी हैसियत हाल के वर्षों में बढ़ी है। दुनिया का सबसे अधिक आबादी वाला देश G20 की अध्यक्षता कर रहा है और भारतीय प्रधानमंत्री नरेंद्र मोदी भारत और अपने लिए विश्व मंच पर चमकने के अवसर को खोना नहीं चाहते हैं। एक तथ्य यह भी है कि भारत दुनिया में तेजी से बढ़ती अर्थव्यवस्था है और चीन के मुकाबले के लिए पश्चिमी देश भारत को एक मजबूत साथी के तौर पर देखते हैं। वहीं गरीबी, महंगाई और बेरोजगारी से जूझ रहे भारत पर इस आयोजन पर इतनी लागत लगाए जाने को लेकर कई अन्य प्रश्न भी किए जा रहे हैं। कुछ लोगों का मानना है कि इस आयोजन से भारत को कोई फायदा हो या ना हो, लेकिन मोदी की राजनीति जरूर चमकेगी। अध्यक्षता के लिए 990 करोड़ रुपए आवंटित किए थे। वित्त मंत्री ने बजट के दौरान कहा था कि अध्यक्ष पद ने भारत को विश्व आर्थिक व्यवस्था में अपनी भूमिका मजबूत करने का एक अनूठा अवसर दिया है, लेकिन मोदी के कहने और लिखने की तुलना जब जमीन पर किए जा रहे कार्यों से की जाती है तो उसमें काफी अंतर देखने को मिलता है। जैसे दिल्ली में बीते कई महीनों से G20 की तैयारी हो रही थी, एयरपोर्ट से लेकर प्रगति मैदान जहां G20 शिखर सम्मेलन हो रहा है उसे चमकाया गया है। हर जगह मोदी के साथ वाले G20 पोस्टर और बैनर लगाए गए हैं, सड़क किनारे G20 देशों के झंडे लगाए गए हैं और मोदी से ही पटे होर्डिंग्स भी लगे हैं। हर ओर मोदी का ही चेहरा नजर आ रहा है। जानकार कहते हैं कि भारत में आम चुनाव कुछ महीने दूर हैं और सरकार ने इसे बड़े आयोजन के तौर पर प्रोजेक्ट किया है। इसमें कोई शक नहीं है कि सरकार G20 को आने वाले लोकसभा चुनाव में जरूर भुनाएगी। यही कारण है कि सरकार की तरफ से इसका डंका ऐसे बजाया जा रहा है कि जैसे मानो G20 का आयोजन इसी सरकार की वजह से मुमकिन हुआ है। इसीलिए ये कहा जा रहा है कि G20 के आयोजन पर खर्च की गई भारी भरकम रकम से भारत को फायदा हो ना हो, लेकिन मोदी को अगले चुनाव में इसका लाभ मिलता हुआ दिखाई दे रहा है।
जम्मू कश्मीर यूटी के गवर्नर मनोज सिन्हा ने कहा है कि जम्मू कश्मीर के विकास के लिए नई दिल्ली ने जो योजनाएं बनाई हैं उन पर अमल किया जा रहा है और बहुत जल्द इनका लाभ आम जनता तक पहुंचना आरंभ हो जाएगा। साथ ही उन्होंने कहा कि जम्मू कश्मीर में शांति स्थापित हो चुकी है और लोग रोजगार और शांति के साथ जीवन बसर करना चाहते हैं।
जम्मू कश्मीर यूटी के गवर्नर मनोज सिन्हा ने कहा है कि जम्मू कश्मीर में तमीर तरक्की के हवाले से जो योजनाएं हैं नई दिल्ली ने बनाई है उन पर अमल हो रहा है और बहुत जल्द इसका लाभ आम जनता को पहुंचना आरंभ हो जाएगा। श्रीनगर में एक सभा को संबोधित करते हुए उन्होंने कहा कि इससे पहले वर्किंग कमेटी ग्रुप यानी G20 के वर्किंग कमेटी ग्रुप की बैठक जम्मू कश्मीर में हुई और उससे यह पता चला कि जम्मू कश्मीर में शांति स्थापित हो चुकी है। उन्होंने कहा कि किसी भी इंटरनेशनल इवेंट के लिए अब जम्मू कश्मीर पूरी तरह तैयार है। उन्होंने कहा कि जम्मू कश्मीर के लोग अब सिर्फ और सिर्फ रोजगार और तमीर और तरक्की चाहते हैं और वो शांति के साथ अपनी जिंदगी बसर करना चाहते हैं और हम उन्हें आश्वासन देना चाहते हैं कि उन्हें हर सहायता मदद फराहम की जाएगी। उन्होंने कहा कि नई दिल्ली में G20 की बैठक हो रही है और इसमें भी कश्मीर को विशेष रूप से देखा जा रहा है क्योंकि कश्मीर में हम ये चाहते हैं कि इंटरनेशनल स्तर पर यहाँ पर इन्वेस्टमेंट आ जाए और लोग जोग दर जोग जम्मू कश्मीर की यात्रा करें। उन्होंने कहा कि विश्व भर में कश्मीर को एक आला मुकाम हासिल है और हमारा ये मानना है कि इंटरनेशनल स्तर पर इसको और ज्यादा लोगों तक पहुंचाने का कार्य करना चाहिए ताकि ये इंटरनेशनल टूरिस्ट डेस्टिनी बन जाए। اس بیچ جموں کشمیر میں سرکاری کرمچاری اپنے مطالبات کو لے کر آئے دیوس سڑکوں پر پردرشن کر رہے ہیں. اسی حوالے سے آج پی ڈی ڈی کے سرکاری کرمچاریوں نے اپنے مطالبے کو لے کر سری نگر میں زوردار پردرشن کیے. پردرشنکاریوں نے اس اوسر پر پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا,
یہ پروٹیسٹ اس لیے آج یہاں ہو رہا ہے کیونکہ جو ہماری مانگی تھی جو 2021 میں 20 میں انہوں نے وعدہ کیا تھا ہم سے گورنمنٹ نے, گورنمنٹ ایڈمنسٹریشن اور ہماری یونین نے, تو آج تک پورا نہیں ہوا. آج ہم اس جین کے پاور امپلائیز اینڈ ورکرز یونائیٹڈ فرنٹ کے بینر کے تلے ہم سب جمع ہو گئے ہیں. ہم نے اپنی مانگی رکھی ہے, 5 ناقد پہ ہے وہ, جس میں ہم نے جو 5 مانگے جو ہے کہ ریلائزیشن آف PDL TDL جو انہوں نے 2019 سے ٹیبل کے نیچے رکھا ہے. یہ چاہتے ہیں کہ یہ لوگ سڑکوں پہ آئے, یہ ہمیں مجبور نہ کرے کنفرنٹیشن کے لیے. ہماری جو مانگ ہے وہ پورا کریے تو ٹھیک ہے, نہیں تو ہم سڑک پہ آنے کے لیے تیار ہیں. ہم نے عہد لیا اس بینر کے تلے.
سپتے محمد حسن, ریڈیو تہران, سرینگر.
تو شوتو, سپتے محمد حسن کی اسی رپورٹ کے ساتھ راجنیتک چرچا کا دینک کاریکرم یہیں پر سماپت ہوا.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. دوستو, آپ کا کارکرم میں سواگت ہے. کارکرم آپ کو کیسا لگا ضرور بتائیے گا. اور اب پیش ہے پوتر قرآن کی آیتوں کی واقعہ پر آدھارت ساپتاہک کارکرم قرآن ایشوری چمتکار.
قرآن ایشوری چمتکار.
پریہ شروتاؤ, کارکرم قرآن ایشوری چمتکار کی ایک انی کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں. آشا ہے پسند کریں گے. آئیے پہلے سورہ مومنون کی 63 آیت کی تلاوت سنیں.
بل قلوبهم فی غمرة من هذا ولهم اعمال هم لها عاملون.
بلکہ ان کے ہردے اس ستیہ کی اور سے نشچیتنا میں پڑے ہوئے ہیں, اور اس کے اترکت بھی ان کے بہت سے برے کرم ہیں جن پر وہ کاریہ بدھ ہیں.
اس سے پہلے ایمان والوں و کافروں کی کچھ وشیشتاؤں کا الیکھ کیا گیا. یہ آیت کافروں کی کچھ انیہ وشیشتاؤں کا ورنن کرتے ہوئے کہتی ہے کہ سانسارک مایا موہ اور بھوتکواد نے انہیں اس پرکار اپنی چپیٹ میں لے رکھا ہے کہ وہ ایشور و پرلے کی اور سے نشچیت ہو گئے ہیں. نہ تو وہ ایشور کی اپاسنا کرتے ہیں اور نہ ہی پرلوک کے بارے میں کچھ سوچتے ہیں.
سوابھاوک ہے کہ اس پرکار کے لوگوں کا ویوہار ایمان والوں کے چرتر سے بھن ہوتا ہے, اور انہیں برے و اپریہ کاریوں پر لجا نہیں آتی, بلکہ کبھی کبھی تو وہ اپنے برے کرموں پر گرو کرتے ہیں اور انہیں پرگتی و سبھیتا کا چنہ مانتے ہیں.
اس آیت سے ہم نے سیکھا کہ ستیہ کو پہچاننے سے نشچیتنا وچار و ویوہار میں منشیہ کی پد بھرشٹتا کا کارن بنتی ہے.
برے کرموں پر آگرہ منشیہ کی پرورتی کو بدل دیتا ہے اور اسے انہی انوچت کرموں کا رسیا بنا دیتا ہے جو کرتا رہا ہے.
آئیے اب سورہ مومنون کی 64 اور 65 آیتوں کی تلاوت سنیں.
حَتَّى إِذَا أَخَذْنَا مُتْرَفِيهِمْ بِالْعَذَابِ إِذَا هُمْ يَجْأَرُونَ لَا تَجْأَرُوا الْيَوْمَ إِنَّكُمْ مِنَّا لَا تُنصَرُونَ.
یہاں تک کہ جب ہم ان کے سمپن لوگوں کو دنڈ میں گرست کریں گے تو اس سمے وہ چیخ پڑیں گے. ان سے کہا جائے گا, چلاؤ نہیں کہ نشچت روپ سے آج تمہیں ہماری اور سے کوئی سہایتا ملنے والی نہیں ہے.
काफिरों की अज्ञानता व निश्चेतना उस समय तक जारी रहेगी जब तक वे ईश्वरीय दंड को न देख लें, किंतु दंड आने के बाद कि जो सभी को अपनी चपेट में ले लेगा, वे लोग जो ऐश्वर्य और संपन्नता में रह रहे होंगे अपने धन और ऐश्वर्य के साधनों के खोने के कारण विलाप करने लगेंगे, किंतु इसका कोई लाभ नहीं होगा क्योंकि वापसी का कोई मार्ग नहीं होगा। किसी भी वस्तु या व्यक्ति में ईश्वरीय दंड के मुकाबले में खड़ा होने की क्षमता नहीं होगी और ईश्वर की ओर से भी दंड में कोई कमी नहीं की जाएगी।
इन आयतों से हमने सीखा कि संसार और उसके ऐश्वर्य का मोह उससे मन छुड़ाने को अधिक कठिन बना देता है।
ईश्वर का दंड उसके न्याय के आधार पर है, अतः अपराधियों को इस बात की प्रतीक्षा में नहीं रहना चाहिए कि उन्हें ईश्वर की ओर से सहायता प्राप्त होगी।
آئیے اب سورہ مومنون کی 66ویں اور 67ویں آیتوں کی تلاوت سنیں۔
قَدْ كَانَتْ آيَاتِي تُتْلَى عَلَيْكُمْ فَكُنْتُمْ عَلَىٰ أَعْقَابِكُمْ تَنْكِصُونَ مُسْتَكْبِرِينَ بِهِ سَامِرًا تَهْجُرُونَ۔
निश्चय ही अतीत में तुम्हें मेरी आयतें सुनाई जाती थीं, तो तुम उल्टे पांव वापस चले जाते थे। उसके मुकाबले में तुम घमंड करते थे और रात की बैठकों में अनुचित बातें किया करते थे।
ये आयतें काफिरों के कुफर के कारण का उल्लेख बयान करते हुए कहती हैं कि वे अज्ञानता के चलते नहीं बल्कि ज्ञान के साथ और जानते बूझते काफिर हुए हैं, क्योंकि जब ईश्वरीय पैगंबर उनके समक्ष ईश्वर की किताब की तिलावत करते थे तो वे अपने घमंड और अहंकार के चलते उनकी ओर से मुंह मोड़ लेते थे। वे अपनी निजी बैठकों में भी पैगंबर तथा उनकी बातों को बुरा भला कहते थे।
स्वाभाविक है कि इस प्रकार के घमंडी एवं अहंकारी लोगों का अंजाम ईश्वरीय दंड के अतिरिक्त और कुछ नहीं है। वस्तुतः वे लोग वही काटते हैं जो वे पहले बो चुके होते हैं।
इन आयतों से हमने सीखा कि घमंड की भावना के चलते मनुष्य सत्य सुनने तक से भी इनकार कर देता है, उसे स्वीकार करने और उस पर क्रियान्वयन की तो बात ही अलग है।
जिन लोगों के पास पैगंबरों के निमंत्रण के मुकाबले में कोई स्पष्ट तर्क नहीं होता, वे उन्हें बुरा भला कहने लगते हैं।
आइए अब सूरह मोमिनून की 68वीं और 69वीं आयतों की तिलावत सुने।
أَفَلَمْ يَدَّبَّرُوا الْقَوْلَ أَمْ جَاءَهُمْ مَا لَمْ يَأْتِ آبَاءَهُمُ الْأَوَّلِينَ أَمْ لَمْ يَعْرِفُوا رَسُولَهُمْ فَهُمْ لَهُ مُنْكِرُونَ۔
تو کیا انہوں نے اس کتھن پر وچار نہیں کیا یا ان کے پاس وہ چیز آ گئی جو ان کے پوروجوں کے پاس نہیں آئی تھی، یا انہوں نے اپنے پیغمبر کو نہیں پہچانا اور اس لیے اس کا انکار کر رہے ہیں؟
پچھلی آیتوں میں کفر ایوم اہنکار کے کارنوں کا الیکھ کرنے کے بعد قرآن مجید ان آیتوں میں کہتا ہے کہ واستوکتا یہ ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ورودھیوں نے اس کتاب میں کہ جو ایشوریہ کتھن ہے منتھن نہیں کیا ہے، انیتھا وہ سمجھ جاتے کہ یہ کتاب بھی پچھلے پیغمبروں کی کتابوں کی بھانتی ہی ہے اور ان میں جو باتیں تھیں ویسے ہی باتیں اس میں بھی ہیں۔ وہ توریت و انجیل کی شکشاؤں سے اوگت ہیں اور جانتے ہیں کہ ان میں بھی ایک ایشورواد اور بھلے کرموں کا نمنترن دیا گیا ہے اور پیغمبر اسلام نے کوئی نئی بات پرستت نہیں کی ہے۔
اس کے اترکت پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے لوگوں کے بیچ اپنی پوری آیو بتائی ہے اور سبھی ان کے بھلے چرتر کے ساکشی ہیں، بلکہ لوگوں نے ہی انہیں امین ارتھات امانت دار جیسے اپنام دیے ہیں، تو پھر ان کے بارے میں اتنا کچھ جاننے کے باوجود وہ کس پرکار ان کے نمنترن کو جھٹلا رہے ہیں اور انہیں جھوٹا بتا رہے ہیں۔
ان آیتوں سے ہم نے سیکھا کہ ایشور کافروں کی اس بات کے لیے نندا کرتا ہے کہ وہ کیوں قرآن کی آیتوں کے بارے میں سوچ وچار نہیں کرتے، تو ان ایمان والوں کا کیا حال ہوگا جو قرآن میں منتھن نہیں کرتے۔
سبھی ایشوریہ پیغمبروں کے نمنترن کا آدھار ایک ہی ہے، اتہ ایک پیغمبر کے انوسرن پر آگرہ اور اس کے بعد والے پیغمبر کا انکار ترکہین کاری ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، آپ نے بھی جو کارکرم سنا اس کا شیرشک تھا قرآن ایشوریہ چمتکار۔ کارکرم آپ کو کیسا لگا اس بارے میں اپنے وچار آپ ہمیں اوشیہ لکھ بھیجیے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ اور اب پیش ہے سبھا کا انتم کارکرم آج کل، تو آپ سنیے اور ہمیں انمتی دیں۔
آج کل
دوستوں، کارکرم آج کل میں آپ کا سواگت ہے۔ سواتی اور اختر عباس کا سلام سویکار کیجیے۔ آج کے کارکرم کے انتم بھاگ میں ہم اسلامی کرانتی کے سروچ نیتا دوارا ایرانی ورش 1402 میں دیے گئے نعرے مہنگائی پر لگام اور اتپادن میں وردھی کے بارے میں چرچا کریں گے۔ آشا کرتے ہیں کہ آپ کو آج کا یہ کارکرم بھی پسند آئے گا۔
دوستوں، جیسا کہ ہم نے پچھلے کارکرموں میں آپ کو بتایا تھا کہ ایران کی اسلامی کرانتی کے سروچ نیتا نے ایرانی کیلنڈر کے ورش 1402 کو مہنگائی پر لگام اور اتپادن میں وردھی کا نام دیا ہے۔ مہنگائی ایران کی آرتھک چنوتیوں میں سے ایک سب سے بڑی چنوتی ہے۔ مہنگائی یا مدراسفیتی کی سمسیا اور اس کے پریڑاموں کو سمجھنے کے لیے ان کی پریبھاشا، اس کے آدھار اور اس کے پرکار تھا اسے ماپنے کی ودھی کو سمجھنا ہوگا۔ ہم نے اپنے پچھلے کارکرم میں آپ کو بتایا تھا کہ ایران میں ایرانی کیلنڈر کے ورش 1931 کے دشک کی شروعات سے مہان اسلامی کرانتی کی سفلتا تک کے دور کو 6 چرنوں میں بانٹا جا سکتا ہے۔ ایران میں قیمتیں سامان استر پر اور کبھی بہت تیزی سے بڑھتی رہی ہیں۔ پچھلے پروگرام میں ہم نے وستار سے آپ کو 4 چرنوں کے بارے میں بتایا تھا۔ آج کے کارکرم میں ہم 5ویں اور 6ٹھے چرنوں کے بارے میں بتائیں گے۔ 1952 سے 1959 کی شروعات میں کوریا یدھ، تیل ادیوگ کے راشٹری کرن اور ایران پر لگائے گئے پرتبندھوں کے کارن، ودیشی مدرا میں آنے والی کٹھنائیوں کے کارن ویشوک مدرا اسفیتی کے پربھاؤ میں قیمتیں پھر سے بڑھ گئیں۔ اس بیچ امریکی وتیہ سہایتا کے بعد دیش میں تیل راجسو کا پناہ وردھی، بینک کا نوٹ جاری کرنا، نئے استھاپت بینکوں کی پرتسپردھا اور ऋण का विस्तार، निवेश और पूंजी वापसी के बीच समय का अंतर، आर्थिक प्रबंधन की कमजोरी के कारण ओपन गेट नीति के कार्यान्वयन के बावजूद कीमतों में बढ़ोतरी जारी रही۔
इस बीच वर्ष 1960-1962 में ऋण सीमित करना، असंतुलित बजट निर्धारित करना، आयात कम करना आदि पर आधारित आर्थिक स्थिरीकरण की नीति लागू की गई، जिसके परिणाम स्वरूप देश के अर्थव्यवस्था पर संकट और स्थिरता का राज कायम हो गया۔ हालांकि आर्थिक स्थिरीकरण कार्यक्रम का उद्देश्य बैंक ऋणों की वृद्धि दर को कम करना और लोगों की क्रय शक्ति को सीमित करना था، जिससे मांग में वृद्धि और कीमतों में वृद्धि को रोका जा सके۔ वर्ष 1962-1971 कीमतों की सापेक्ष स्थिरता और आर्थिक समृद्धि की वापसी की अवधि है۔ वर्ष 1960 के बाद से निवेश प्रोत्साहन और बैंक ऋण का विस्तार किया गया है और आर्थिक गतिविधियों के विकास के लिए अनुकूल परिस्थितियां प्रदान की गई हैं۔ वर्ष 1968 और 1972 के बीच यानी चौथी निर्माण योजना के कार्यान्वयन की अवधि में कीमतों में वृद्धि अधिक तीव्र हो गई، जिसका मुख्य कारण तथा उत्पादन की कमी और सूखे के कारण कृषि उत्पादों की आपूर्ति में आई गिरावट, प्रवासन की गति और अपर्याप्त आवास निर्माण के कारण आवास की कमी, सरकार की विस्तारवादी मौद्रिक और ऋण नीतियां और सरकारी राजस्व प्रदान करने की विधि।
दोस्तों, ईरान में मुद्रास्फीति की दर में वृद्धि जो 1961 के दशक के अंत से सीमित तरीके से शुरू हुई थी, 1971 के दशक की शुरुआत में और विशेष रूप से 1973 के बाद से देश के तेल राजस्व में उल्लेखनीय वृद्धि के साथ तेज हो गई। इस समय तक विदेशी मुद्रा संसाधनों की कमी को देश की निर्माण योजनाओं के कार्यान्वयन में सबसे महत्वपूर्ण सीमा माना जाता था। तेल राजस्व में अभूतपूर्व वृद्धि और सरकार की वित्तीय सुविधाओं के विकास ने देश के विकास की सबसे बड़ी बाधा को दूर कर दिया और देश के बुनियादी ढांचे के पुनर्निर्माण और उच्च उत्पादन वृद्धि हासिल करने और आय एवं धन वितरण के पैटर्न को निष्पक्ष बनाने का उपयुक्त अवसर पैदा किया। लेकिन उस समय की सरकार ने पांचवी निर्माण योजना के निर्देशों को मौलिक रूप से संशोधित किए बिना तेल की बिक्री से बड़े राजस्व का जल्दबाजी और अंधाधुंध उपयोग करने के लिए योजना के मात्रात्मक लक्ष्यों को बदल दिया। सरकारी बजट के वर्तमान और निर्माण कर्जों में तेजी से बढ़ोतरी, साथ ही बैंकिंग प्रणाली के ऋणों की वृद्धि ने सीमित समय में प्रभावी मांग में काफी वृद्धि कर दी।
दूसरी ओर देश की उत्पादन क्षमता और सुविधाएं मौजूदा मांग को पूरा करने में सक्षम नहीं थी और साथ ही तकनीकी ढांचागत और समय सीमाओं के कारण बड़े तेल राजस्व को उत्पादक पूंजी में परिवर्तित करना और समाज की उत्पादक शक्ति का विकास करना संभव नहीं था। इसीलिए आपूर्ति और मांग के बीच गंभीर असंतुलन के कारण गंभीर मुद्रा स्फीति दबाव पैदा हुआ और कीमतों के सामान्य स्तर में वृद्धि हुई। वस्तुओं और सेवाओं की मांग में तेजी से वृद्धि ने निवेश को प्रोत्साहित किया और उत्पादन कारकों की मांग में बढ़ोतरी से उत्पादन लागत में वृद्धि हुई और इस प्रकार लागत दबाव के कारण उत्पन्न मुद्रास्फीति को मांग के दबाव की वजह से उत्पन्न मुद्रास्फीति में जोर दिया गया। महंगाई से निपटने और कीमतों में निरंतर वृद्धि को समायोजित करने के लिए सरकार ने आवश्यक वस्तुओं और सेवाओं के आयात, उपभोग सब्सिडी का भुगतान और कीमतों पर जबरन नियंत्रण और स्थिरीकरण जैसी नीतियों के लिए भुगतान किया, जो स्वाभाविक रूप से देश की मौलिक मुद्रास्फीति पर अंकुश लगाने में सक्षम नहीं थी। इस अवधि के दौरान आयात में तेज वृद्धि के बावजूद अतिरिक्त मांग की भरपाई नहीं हो पाई और देश के बंदरगाहों, परिवहन नेटवर्क और संचार सुविधाओं की सीमित क्षमता के कारण अधिक आयात के माध्यम से आपूर्ति बढ़ाना संभव नहीं था। इसके अलावा देश की अर्थव्यवस्था की निर्भरता और देश की पूंजी मध्यवर्ती और उपभोक्ता वस्तुओं के एक बड़े हिस्से की विदेशों से आपूर्ति के कारण विश्व बाजारों में मूल्य वृद्धि आयातित मुद्रास्फीति के रूप में ईरान तक फैल गई और महंगाई से पड़ने वाले दबाव की तीव्रता में और तेजी आ गई।
दोस्तों, सामान्य तौर पर 1960 से 1969 की अवधि में औसत मुद्रा स्फीति यानी आयात प्रतिस्थापन रणनीति अपनाने की अवधि एकल अंक है। 1970 से 1978 के वर्षों में तेल की कीमतों में वृद्धि और तेल राजस्व में वृद्धि हुई। ये वर्ष उद्यमिता में सरकार के व्यापक प्रवेश और सरकारी खर्च में उल्लेखनीय वृद्धि और परिणाम स्वरूप सरकार के बजट घाटे के साथ मेल खाते हैं। हालांकि 1977 की महंगाई दर ईरान के ऐतिहासिक काल में मुद्रास्फीति के शिखरों में से एक है। قیمتوں میں وردھی جو 1971 کے دشک سے وشیش روپ سے تیور تھی، اسلامی کرانتی کی سفلتا کے بعد کے ورشوں میں بھی جاری رہی۔ اس بیچ 8 تھوپے گئے یدھ دمنکاری، آرتھک پرتبندھ، ترلتا کی اسنگت وردھی، اتپادن میں کمی، اتپادن لاگت میں وردھی اور ودیشی مدرا آئے میں اتار چڑھاؤ آدی کارکوں نے مدرا اسفیتی کی تیورتا کو بڑھا دیا، اور مہنگائی پر انکش لگانا سرکاروں کے سب سے مہتوپورن آرتھک لکشوں میں سے ایک مانا گیا۔ اس بیچ ورش 1979 میں قیمتیں دھیرے دھیرے بڑھیں۔ اس سال قیمتوں میں وردھی مکھیہ روپ سے تہران میں امریکی دوتاواس پر نینترن کے راجنیتک پریناموں کے کارن نومبر سے شروع ہوئی۔ اس کے بعد آرتھک پرتبندھ اور دیش کے ودیشی مدرا بھنڈار کو اوردھ کیا گیا، اور منوویگیانک کارکوں اور جمع خوری کے کارن تیز ہو گئی۔ 1359 میں سرکار کے بجٹ گھاٹے کے کارن مدرا اسفیتی کے پربھاؤ، امریکہ دوارا آرتھک پرتبندھ اور سرکاری خرچ میں تیز وردھی، تھوپے گئے یدھ کی گھٹنا اور وترن میں ویودھان کے کارن قیمتوں کے سامانیہ استر میں تیزی سے بڑھوتری ہوئی۔
ورش 1982 میں ایک اور بینکنگ پرنالی سے ادھار لے کر سرکار کے بجٹ گھاٹے کا وت پوشن کرنے اور پرینام سوروپ نجی شیتر کی ترلتا میں بڑھوتری سے مدرا اسفیتی میں وردھی ہوئی، اور دوسری اور مولیہ نینترن اور راشننگ نیتی کے کاریانوین سے مہنگائی میں کمی آئی۔ سال 1983 میں تھوپے گئے یدھ کے کارن اتپن سمسیاں جاری رہی، لیکن ایک اور اودیوگک وستوں اور آیاتت وستوں کی آپورتی میں وردھی اور دوسری اور ترلتا کی وردھی در میں کمی کے کارن کرشی اتپادوں کے اتپادن میں اپیکشاکرت کمی کے باوجود مدرا اسفیتی کی تیورتا کم ہو گئی۔ ورش 1984 میں اچھ تیل راجسو اور دیش کی آرتھک اور ساماجک استھتی کی ساپیکش استھرتا اور کچے مال کی آپورتی اور دیش کے ادیوگوں کی شروعات اور وشیش روپ سے تھوک استر پر مال کے اچت وترن کے لیے سرکار کی نگرانی کے کارن یدھ جاری رہنے اور آرتھک ناکے بندی کے پربھاو کے باوجود مولیہ سوچکانک کی وردھی میں کافی کمی آئی ہے۔ اسی طرح یہ اتار چڑھاؤ کا دور ورش 1994 تک جاری رہا۔ اس بیچ سال 1995 میں 49% کی مدرا اسفیتی ایران کی ایتیہاسک مدرا اسفیتی کا چرم تھا۔ ورش 1997 اور 1998 میں تیل کی قیمتوں میں وردھی کے ساتھ 1999 کے انت میں آرتھک سدھار کے پربھاو دکھائی دینے لگے، اور یہ سدھار 2000 میں ادھک دکھائی دینے لگے۔
دوستو، ورش 2001 کی شروعات ایسی استھتی میں ہوئی جب ایران کی ارتھویوستھا 2000 میں تیل بازار میں انوکول وکاس کے کارن مدرا اسفیتی در میں کمی کے ساتھ اتپادن اور نویش میں وردھی کی راہ پر تھی۔ یہ پروتی 2002 میں جاری نہیں رہی، اور قیمتوں کے سامانیہ استر کی وردھی نے پھر سے اوپر کی اور رجحان شروع کر دیا۔ 2005 سے 2010 تک تیل کی قیمتوں میں وردھی، اور اس کے پرینام سوروپ تیل راجسو میں وردھی سرکار کے بجٹ میں تیل راجسو پر ادھک نربھرتا کا ایک کارک بن گئی۔ سامانیہ طور پر 2006 کے بعد سے مدرا اسفیتی کی در 12% کی سیما سے اوپر کی اور بڑھی، اور 2007 میں 25% سے ادھک کے آنکڑے درج کرنے کے بعد یہ گراوٹ کے چرن میں پرویش کر گئی۔ ایک طرح سے 2010 کے مدھیہ میں ایران کی ارتھویوستھا میں کئی مہینوں تک ایکل انکی مدرا اسفیتی کی بنی رہی، لیکن 2010 کی دوسری چھماہی سے مدرا اسفیتی در میں ایک مضبوط اور اپیکشاکرت لمبی وردھی کی پروتی شروع ہوئی، جس سے کہ 3 بعد ستمبر 2012 میں مدرا اسفیتی در نے اپنے چرم کا انوبھو کیا اور 40% کے آنکڑے کو پار کر گئی۔
ورش 2013 میں نئی سرکار کے ستہ میں آنے کے ساتھ ورش کی دوسری 6 سے مدرا اسفیتی در میں پھر سے گراوٹ شروع ہوئی، اور اکتوبر 2013 میں 40% سے تیزی سے گھٹ کر اکتوبر 2014 میں 20% سے بھی کم ہو گئی، اور انتتہ دسمبر 2014 میں 17% تک پہنچ گئی۔ سید ابراہیم رئیسی کے نیتتو ایران میں 13 سرکار ایسی ستی میں ستہ میں آئی جب سنیکت راج امریکہ کے جے سی پی او से हटने और क्रूर प्रतिबंधों को फिर से लागू करने के कारण ईरान की अर्थव्यवस्था में कीमतों में तेज वृद्धि देखी गई। 13वीं सरकार ने मुद्रास्फीति नियंत्रण को एजेंडे में रखा, लेकिन उसके बावजूद महंगाई दर में वृद्धि हुई और यहां तक कि पिछले दो वर्षों के कुछ महीनों में यह 50% तक पहुंच गई। कुल मिलाकर अध्ययनों से पता चलता है कि पिछले 5 दशकों में ईरान की अर्थव्यवस्था को हमेशा दोहरे अंक, दीर्घकालिक और अत्यधिक अस्थिर मुद्रास्फीति का सामना करना पड़ा है। तेल राजस्व पर अत्यधिक निर्भरता, विदेशी मुद्रा नीतियां, बजट घाटा, उत्पादन में कमी और विशेष रूप से क्रूर विदेशी प्रतिबंध जो इस्लामी क्रांति से पहले मौजूद नहीं थे को ईरान में मुद्रास्फीति के 5 बुनियादी कारक कहा जा सकता है।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें इजाजत दीजिए।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔